نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 216 آیت نمبر 15 سے 54 سورة سبا. لیسن نمبر 216 آیت نمبر 15-54 سورة سبا. تفسیر دیکھیں گے آیت نمبر 15 سے. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں لَقَدْ كَانَ لِسَبَعٍ فِي مَسْكَنِهِمْ آیَةٌ. سبا کے لیے ان کے اپنے مسکن ہی میں ایک نشانی موجود تھی. کیسی تھی وہ نشانی؟ جنتانی دو باغات تھے. کہاں تھے وہ؟ اَيْن يَمِينٍ وَشِمَال دائیں طرف اور بائیں طرف، یعنی ایک دائیں طرف تھا اور دوسرا بائیں طرف تھا. کہا کیا ان باغات کو دینے کے بعد ان کو کلو مِن رِزْقِ رَبِّكُمْ وَاشْكُرُوا لَهُ کھاؤ اپنے رب کا دیا ہوا رزق اور اس کا شکر ادا کرو. کیسا تھا ان کا گھر؟ بَلْدَةٌ طَيِّبَةٌ وَرَبٌّ غَفُورٌ اتنا پاکیزہ شہر اور ایسا رب غفور. کتنا خوبصورت انداز ہے کہ اتنا کچھ دینے والا رب اور اتنی پیاری نعمتیں دیتا ہے. کیا ہوا تھا اس کا تذکرہ آگے ہوگا، تھوڑی سی بات ہم ان پہلی آیات پہ کریں گے. پہلی بات ہے کہ یہ ہے وہ آیت جس کی وجہ سے اس سورت کا نام سورت سبا ہے. سبا نام سے اس کو منسوب کیا گیا اور اس پہ ایک بستی تھی. پیچھے ہم نے دیکھا کہ حضرت داؤد اور سلیمان کا تذکرہ تھا کہ جن کو اللہ تعالیٰ نے دنیا کی نعمتیں دیں اور اس کے باوجود وہ نافرمانیوں پہ نہیں پڑے، انہوں نے اللہ کی نعمتوں کا بہترین شکر کیا. اعملوا آل داؤد شکرہ میں ہم یہ بات دیکھ چکے. اب آگے دوسری ایک کہانی ہے، تصویر کا دوسرا رخ ہے، اور وہ کیا کہ جب لوگ اللہ کی نعمتوں کا صحیح استعمال نہیں کرتے، دوسرے لفظوں میں آپ کہہ لیجئے کہ جب لوگ ناقدری کرتے ہیں تو اس کے جواب میں کیا حالات ہوتے ہیں. اس پہ قوم سبا کی کہانی ہے. سبا کا لفظ یمن کے بادشاہوں اور اس ملک کے باشندوں کا لقب تھا. پیچھے ہم سورت نمل میں ملکہ سبا یعنی بلقیس کا قصہ پڑھ چکے حضرت سلیمان کے دور میں. اسی دور کا یہ حال ہے. طبا تا با عین طبا وہاں کے بادشاہوں کو کہا کرتے تھے. تبایہ اس کی جمع ہے، تبابیہ. یہ کون سی قوم تھی اس پہ بہت سارے مختلف اقوال ملتے ہیں جس سے ہمیں عمل کی کوئی رہنمائی تو نہیں ملے گی، لیکن یہ چیز مل جاتی ہے کہ یہ ایک ایسی بستی اور قوم تھی جس پہ اللہ تعالیٰ نے دنیا کی بہت ساری نعمتیں ان کو دی ہوئی تھیں. رزق کے، مال کے، آرام کے، آسائش کے اسباب تھے. ایک خاص حد تک تو لوگ اللہ کے دین پہ، توحید پہ، اس کے حکموں پہ جمے رہے، لیکن کچھ عرصے کے بعد پھر ان میں عیش و عشرت کی وجہ سے بے دینی پھیلی، غفلت ہونے لگی. جب اللہ سے دور ہوئے، اللہ تعالیٰ نے 13 پروفٹس، 13 نبی یکے بعد دیگرے ان کے پاس بھیجے جنہوں نے ان کو راہ پھیلانے کی کوشش کی، لیکن یہ دولت کے نشے میں اتنے چور ہو چکے تھے کہ انہوں نے نبیوں کی بات پہ کان تک نہ دھرا. اس کے نتیجے میں اللہ تعالیٰ نے ایک ایسا سیلاب اس بستی میں بھیجا جس سے ان کے شہر اور باغات سب ویران اور برباد ہو گئے. اللہ کے نبی صلی اللہ علیہ وسلم سے سوال کیا گیا کہ سبا جس کا قرآن میں ذکر ہے یہ کس کا نام ہے؟ کیا کسی مرد کا یا عورت کا یا زمین کے کسی حصے کا؟ تو آپ نے فرمایا کہ یہ ایک مرد کا نام ہے جس کی اولاد میں 10 لڑکے ہوئے، 6 یمن میں آباد رہے اور 4 ملک شام میں چلے گئے. پھر آپ نے ان کے نام بھی بتائے، ہمیں ضرورت نہیں ان ناموں کو یاد رکھنے کی. کہتے ہیں کہ یہ 10 بیٹے سبا کے سلبی اور بالواسطہ بیٹے نہیں تھے، بلکہ اس کی دوسری، تیسری، چوتھی نسل میں ہوئے. پھر اسی سے قبیلے بنے، کچھ شام میں چلے گئے، کچھ یمن میں چلے گئے. اور سبا نام کا جو شخص تھا اس کا اصل نام عبد شمس تھا، سورج کا بیٹا کہہ لیں آپ، سورج کا بندہ جس کو آپ کہتے ہیں. اور اسی کی وجہ سے پھر اس بستی کو سبا کہا جانے لگا. کہتے ہیں کہ اس شخص نے بھی اپنے زمانے میں نبی صلی اللہ علیہ وسلم کی بشارت سنائی تھی اور اس نے کہا تھا کہ ایک نبی آئے گا، اور تمنا کی اپنے ایک شعر میں کہ کاش میں ان کے زمانے میں ہوتا تو ان کی مدد کرتا اور اپنی قوم کو ان پر ایمان لانے کی دعوت دیتا. تو بہرحال اس قوم کا حال تھا کہ انہوں نے کس طریقے سے اللہ کے نبیوں کا انکار کیا. اور قوم سبا کا زمانہ حضرت عیسیٰ علیہ السلام کے بعد نبی صلی اللہ علیہ وسلم کی بعثت سے پہلے کا ہے، जिसको ज़माने फतरत कहते हैं, पीछे हम पढ़ चुके हैं ना, फतरा रुक गया था वही का सिलसिला। तो इस कौम के ऊपर जो हालात हुए इंतहाई काबिले इबरत हैं, हर इंसान बग़ैर किसी दूसरे के बताए ख़ुद भी इसमें से इबरत ले सकता है, शर्त यह कि वो इबरत लेने के लिए मौजूद हो। और कहते हैं कि इस शख्स ने सबसे पहले जंग में लोगों को कैदी बनाने का रिवाज डाला था, सबा सबा, इसीलिए भी इसको सबा कहते थे। और यमन का अक्सर हिस्सा जो इस मुल्क के इर्द गिर्द है वो पथरीला है, कोई दरिया नहीं, बारिश का पानी ओनली एक रीज़न है जिसकी वजह से वहाँ लोगों को पानी मिलता है और लोग खेती बाड़ी करते हैं। लेकिन कहते हैं कि इस मुल्क के अंदर एक इस किस्म का बंद बंधा था जिसकी अब कुछ चीज़ें हम आगे देखेंगे। इस आयत के अंदर जो सबसे खूबसूरत चीज़ है वो है कुलू मिर रिज़्की रब्बिकुम वश्कुरू लहू, अपने रब के रिज़्क से खाओ और उसका शुक्र अदा करो। ये है इस्लाम का नुक्ता नज़र। दो लफ्ज़ों में अगर आपसे कोई पूछे कि क्या इस्लाम खाने पीने से रोकता है, नहीं, खाओ लेकिन वश्कुरू लहू। पीछे भी हम पढ़ चुके हैं सूरत बकरा में, सूरत आल इमरान में और कई सूरतों में कि रिज़्क और शुक्र का गहरा ताल्लुक है। कुछ भी खाइए लेकिन अल्लाह की बात मानते जाएं। बल्दतुन तैयबतुन, कितना पाकीज़ा शहर था, कितना खूबसूरत शहर था, व रब्बुन गफूर, और रब भी ऐसा जो बख्शने के लिए तैयार है। यानी अहले सबा, तुम्हारी खुशबख्ती का क्या ठिकाना, जिस रब ने इतना कुछ दिया, सब कुछ बना के पैदा करके तुम्हें छोड़ नहीं दिया, उसने इतनी नेमतें दी और खाओ, बस शुक्र में सुस्ती ना करना, जितना शुक्र करोगे उतना तुम्हें देगा। कितने खुशकिस्मत हो, इतना प्यारा तुम्हें मुल्क मिला, मिट्टी पानी जरखेज़ी बाग फल फूल, हवाएं इतनी खूबसूरत के दिल खुश हो जाए। कहते हैं कि मच्छर और मक्खी वगैरह का वहाँ नाम नहीं था। अगर कोई बाहर के मुल्क से आ जाता जिसके पास जुएं या कोई ऐसी गंदी चीज़ें होती तो इस शहर में आते ही मर जाते। और इस मुल्क की आबपाशी यानी पानी से सैराब करने का निज़ाम कितना ज़बरदस्त था। कहते हैं कि एक डैम बनाया था जिसका तस्करा आगे आने लगे, हम उस आयत को पढ़ के फिर थोड़ी मज़ीद बात करेंगे। सब कुछ रब ने दिया, नेमतों की कदर करने की दावत दी, लेकिन हुआ क्या, फारदू, फिर उन्होंने मुंह फेर लिया अल्लाह की नेमतों से और शुक्र से, और अल्लाह के नबियों के ज़रिए से जो पैगाम आता था उससे उन्होंने मुंह फेर लिया। हुआ क्या इसका अंजाम, फरसलना अलैहिम सैलल अरीमी, फिर हमने उन पर तुंदो तेज सैलाब भेज दिया। सैल तो वही लफ्ज़ है जिसको सैलाब कहते हैं आज के दौर में, हम पानी के ऊपर जो चीज़ें बहती आती हैं उसके तरफ इशारा होता है। और अरीमी का लफ्ज़ जो है सद के मानों में आता है, दीवार बंद, या आज के दौर में आप डैम कहेंगे इस लफ्ज़ को। हज़रत इब्ने अब्बास कहते हैं अरीमी का मानी यहाँ सद यानी बंद के बांधने के हैं। कहते हैं कि ये बंद कैसा था, इनके पास जो शहर था उसका नाम था मारिब, कौम सबा वहाँ आबाद थी, दो पहाड़ों के दरमियान की ये वादी थी, और पानी जब भी आता था तो सैलाबों की जद में ये शहर आ जाता। चुनाचे मलका बिल्किस ने एक डैम बनवाया यहाँ, इतना ज़बरदस्त और मज़बूत डैम था उस दौर में भी कि पानी उस पर असर नहीं करता था। कहते उसके तीन स्टेप्स थे, जब पानी बहुत जोश में आता बन के अंदर तो ऊपर का दरवाज़ा खोल के ज़मीनों को सैराब करते, थोड़ा सा पानी जब कम होता तो मिडल डोर खोल देते, और जब बिल्कुल ही खुश्की और थोड़ा सा पानी रहता तो नीचे का दरवाज़ा खोलते, और इस तरह उनकी फसलें और ज़मीनें जो थी सैराब रहती। पानी के 12 रास्ते उन्होंने बनाए हुए थे और उससे 12 नहरें शहर के मुख्तलिफ तरफों में जाती, और बहुत ही ऑर्गेनाइज किस्म का निज़ाम था। इसी का तस्करा अल्लाह ताला ने जन्नतैन के ज़रिए से किया कि दो बाग थे, दो से मुराद के दाएँ भी बाग थे और बाएँ भी बाग थे, हर तरफ सब्ज़ा हरियाली सब कुछ थी, इतना कुछ था। लेकिन इन्होंने जब अल्लाह की नाफरमानी की तो वह बंद टूट गया। वबद्दलना हम भी जन्नतैहिम जन्नतैन, फिर हमने इनके इन दो बागों के बदले में दो बाग दे दिए, कैसे, ज़वातई उकुलिन खमतिन, जिनके फल तुर्श और कड़वे थे, व असलिन और झाओ के बूटे, व शय मिन सिद्रिन कलील और चंद बेरी के दरख्त थे। ये होता है अल्लाह की नेमतों की नाकदरी करने का नतीजा कि अल्लाह ताला ने अच्छी चीज़ों के बदले में बुरी चीज़ें इनको दे दी। चंद नए लफ्ज़ हैं, आप देख लीजिए, ज़वातई क्या है, हमेशा हम लफ्ज़ पढ़ते हैं ज़ू ज़ू फ़ज़लिन, और मुअन्नस उसका आता है ज़ाता, تو یہ زواتی تثنیہ بنا زوات سے، تھوڑا سا مشکل ہے، بعد میں کبھی آپ کو سمجھ آیا تو آئے گا. زواتی، ٹھیک ہے، دو تھے، زو مطلب والے، جیسے کہتے زو نصیب، زو حسن عظیم، تو اسی کے خاندان کی یہ کوئی ایک قسم لگتی ہے. ٹھیک ہے، اکل پھل کو کہتے ہیں، کھانے والا حصہ جو کسی بھی درخت کا ہوتا ہے. خمتن کہتے ہیں درخت کی ایک ایسی چیز کہ جس کا یعنی حصہ کھانے کے قابل نہ ہو، یعنی زواتی اکل ان خمتن، ترش اور کڑوے پھل، بالکل جس کے اندر کوئی کھانے پینے کے قابل چیز نہیں تھی، وہ پھل جو ترش رو یا کڑوا ہو، یہ ہے خمتن. ابو عبیدہ کہتے ہیں ہر ایسا درخت جو خاردار بھی ہو اور کڑوا بھی ہو، یعنی کانٹے بھی ہوں اور وہ کھو بھی کڑوا، اس کو خمت کہتے ہیں. اور اصل یہ کیا ہے، جس کو اردو میں جھو کہتے ہیں، جڑی بوٹیاں، کھانے کے قابل نہیں ہوتا اس کا کوئی بھی حصہ، ببول اور کیکر کے درختوں کی طرح، اور اس کا پھل اکثر بکریوں کو کھلایا جاتا ہے. اور سدر بیری کو کہتے ہیں، بیری دو قسم کی ہوتی ہے، ایک تو وہ جو باغوں میں لگائی جاتی ہے بہت آرگنائز طریقے سے، پھل میٹھا ہوتا ہے اس کا، درختوں میں کانٹے بھی کم ہیں، پھل بھی زیادہ ہوتا ہے. دوسری قسم کی بیری جو ہوتی ہے وہ جنگلوں میں خود ہی اگتی ہے، جنگلی بیری کہتے ہیں، کانٹے بھی ہوتے ہیں، پھل بھی کم ہوتا ہے اور کھٹی بھی ہوتی ہے، یعنی اللہ تعالیٰ نے میٹھے پھلوں کی بجائے ان کے لیے کڑوے اور جھاؤ والے پھل کاٹ دیے. یہ سارا ہوا کیسے؟ اللہ تعالیٰ دیکھیے کس طریقے سے نعمتوں کی ناشکری ہوئے قوموں کو بلدت طیبہ کی بجائے اس طرح کے اجڑے ہوئے دیاروں میں بدل دیتا ہے. اس کے بارے میں حضرت ابن عباس اور کچھ اور لوگوں کا بیان ہے کہ جب اللہ تعالیٰ نے اس قوم کو عذاب دینے کا ارادہ کیا تو سد معارف یعنی وہ ڈیم کی جو دیوار تھی اس کو توڑنے کا ارادہ کیا تو اس پانی پر اندھے چوہے مسلط کر دیے، اور ان چوہوں نے وہ جو دیواریں ان کی بنی ہوئی تھی اس کو کھوکھلا کر دیا. پیچھے دیمک کی بات پڑی، یہاں چوہوں کی بات آ رہی ہے. پانی کے بہاؤ نے اس کچی دیوار کو توڑا اور اس طرح پورے شہر میں پانی پھیل گیا. کہتے ہیں کہ ان لوگوں میں یہ بات زبان زدے عام ہو چکی تھی، کبھی بھی کسی قوم پر تباہی کا تذکرہ کرتے تو قوم سبا کی بات کرتے کہ جیسے ان پر سبات آئی تھی. وہاں بھی ممبا کہتے ہیں کہ پچھلے لوگوں سے یہ بات روایت در روایت چلتی آ رہی تھی کہ اس بند کی خرابی چوہوں کے ذریعے ہوگی، یعنی ان کو پہلے سے پتا تھا کہ ہمارے ساتھ یہ ہوگا. چنانچہ لوگوں نے کچھ چوہے دیکھے اس بند کے قریب تو وہاں بلیاں چھوڑ دیں، بلیاں پالنی شروع کی کہ ان چوہوں کو کھا لیں گی. انسان تو اپنی کوششیں کرتا ہے نا، لیکن کہتے ہیں کہ جب اللہ کی طرف سے فیصلہ آیا تو چوہے جو تھے وہ بلیوں پر غالب ہو گئے، کہ وہ اتنے بڑے بڑے تھے کوئی اللہ کے حکموں پہ رک سکتا ہے؟ ادھر مچھلیاں پکڑنے والے بندر بنائے گئے، عذر کر لیں، تاویلات کر لیں، اللہ کی ذات کس طرح کرتی ہیں. کہتے ہیں کہ جو لوگ بڑے دور اندیش تھے انہوں نے جب یہ منظر دیکھا کہ چوہے آئے تو ان کو سوچنے لگ گیا کہ اب عذاب آنے والا ہے، تو وہ ان علاقوں سے ذرا تھوڑا دور نکل گئے، لیکن ہوتے ہوتے سب ڈوب کے رہ گئے. وبدلنا ہوں، آج ہم بھی ذرا دنیا کے نقشے پہ دیکھیں تو ہمیں جہاں بھی کل تک بہت ہی زیادہ خوشحالیاں تھیں، آج اگر ہمیں وہاں اس طرح کی چیزیں دکھیں تو فوراً سوچ لینا چاہیے کہ ذالک جزائی نہ ہم بما کفروا. اپنے ملکوں کو دیکھیے، دنیا کے مختلف خطوں کو دیکھیے، سب کچھ ہوتے ہوئے آج ہم کیوں رو رہے ہیں؟ کیونکہ ہم نے سرکشیاں کر کے اللہ کی نعمتوں کا انکار کر دیا، اور یہ ہے اللہ کی سزا جو ایسے موقعوں پہ دوسروں کو دیتا ہے. ذالک جزائی نہ ہم بما کفروا وہل نجازا الا الکفور، اور ہم نے ان کی احسان فراموشی کا یہ ان کو بتلا دیا. اور بجز احسان فراموشی کے ہم کسے ایسی سزا دیتے ہیں؟ یعنی یہ سزا تم خود ہی بتا دو کہ کس کی ہونی چاہیے، کون سی ایسی قوم ہے کہ جس کے ساتھ یہ معاملہ ہو. پتہ کیا چلا کہ نافرمانیوں سے قومیں اللہ کی نعمتوں سے دور ہو جاتی ہیں، اس طریقے سے لوگ پیچھے ہٹتے جاتے ہیں اور اللہ تعالیٰ کی نعمتیں ان سے پھر دور سے دور ہو جاتی ہیں. اور یہ جو لفظ اللہ کفور، کفور مبالغے کا صیغہ ہے، بہت کفر کرنے والا، یعنی ہم بہت زیادہ کفر کرنے والوں کے علاوہ نہیں کسی کو ایسی سزائیں دیتے. اس حصے سے پتہ چلتا ہے کہ آج جتنے ہریکینز یا سیلاب یا آفات ہیں پھر یہ کفور کے نتیجے ہیں. اللہ کو پتہ ہے ہم کوئی فتویٰ تو نہیں دے رہے، لیکن سمجھ میں یہ بات آتی ہے کہ جہاں بھی اس طرح سے پانی کے عذاب آتے ہیں یہ اللہ کی پکڑ ہے. قوم نوح سے اس کا سلسلہ جو تھا شروع ہوا، اور آپ دیکھیں گے کہ ہر دور میں اس کو आप किसी ना किसी एंगल में देख सकते हैं। अब इसके बाद हुआ क्या, وَجَعَلْنَا بَيْنَهُمْ وَبَيْنَ الْقُرَى الَّتِي بَارَكْنَا فِيهَا قُرًى ظَاهِرَةً, اور ہم نے بسا دی ان کے درمیان اور ان کے شہروں کے درمیان جس میں ہم نے برکت دی تھی کئی اور بستیاں سرے راہ, ظاہرتاً یعنی مین روڈز پہ شاہراہوں پہ, وَقَدَّرْنَا فِيهَا السَّيْرَ, اور ہم نے مقرر کر دی تھی ان میں آنے جانے کی سیر کی, یعنی ان کے اندر ہم نے آنے جانے کی منزلیں مقرر کر دی تھیں, اور ان کو کیا کہا, سیرو فیہا, سیر کیا کرو, سیر و سیاحت کیا کرو, گھوما پھرا کرو اس میں رات کو یا او ایامن دن میں, آمینین امن میں. یہ اس عذاب کے آنے سے پہلے کی کیفیت ہے کہ اللہ تعالیٰ نے وہ شہر ان کو اتنا خوبصورت دیا تھا کہ اس کے اندر مین روڈز کے اوپر ان کے لیے ہر چیز تھی, ان کے لیے جانا آنا بہت آسان تھا, سفر کی منزلیں مقرر کیں, کہیں رات کے لیے آرام کرنے کی جگہ تھی, کہیں دن کے لیے, سب سامان راحت ان کے لیے موجود تھے. آج کے دور میں آپ کہہ سکتے ہیں کہ جیسے ہوٹلز تھے اور یہ ساری چیزیں موجود تھیں, اور لوگ سفر کرتے تھے جب ملک شام کے لیے تو ادھر ادھر سے گزرتے تھے, راستے میں یہ بہت طویل راستہ تھا, اللہ تعالیٰ نے یہاں ساری چیزیں دیں. کہتے ہیں کہ کوئی بھی مسافر جب سفر کرتا تو دوپہر سے پہلے اس بستی میں آ جاتا تھا, پھر آسانی سے یہاں آرام کرتا, کھاتا پیتا, پھر اس کے بعد ظہر کے بعد جاتا تو وہ سورج کے نکلنے تک اگلی بستی میں پہنچ جاتا. یہی ہے قدر نافی حسیر, یعنی تھوڑے تھوڑے جگہ پہ ہم نے ان کے لیے اسپاٹس بنا دیے, پکنک اسپاٹس تھے, ریسٹنگ پلیس تھیں, اور بہت مناسب جگہ تھیں. جب آپ سفر کرتے ہیں نا پھر آپ کو اس بات کی سمجھ آتی ہے کہ بعض دفعہ ایک اگر آپ پکنک اسپاٹ مس کرتے ہیں تو اگلا 50 میل دور ہے, بیچ میں اگر آپ کو کوئی حاجت ہو تو آپ جا ہی نہیں سکتے. پھر بندہ ایک ایک سائن بورڈ دیکھ رہا ہوتا ہے کہ اچھا اب کتنا رہ گیا, اب کتنا رہ گیا, اب کہاں نماز پڑھیں, اب کہاں رکیں, لیکن اللہ تعالیٰ نے بڑے مناسب جگہ پہ ان کے لیے بریکس رکھے ہوئے تھے کہ یہ وہاں جائیں اور کام کریں. اور یہ قرن ذاخیرتاً, کئی بستیاں سرے راہ, یہ کون سی ہوتی ہیں جو مین روڈز پہ ہوں, جیسے آپ یہاں سے نکلیں تو E6 کے ارد گرد جو چیزیں ہیں وہ قرن ذاخیرتاً ہیں, یعنی بالکل ہائی وے پہ ہے, کوئی اندر گلیوں میں مڑنا نہیں پڑتا, کچھ ادھر نہیں. اور کہا سیرو فیہا, کھاؤ پیو, جاؤ گھومو, اپنے کاموں کے لیے نکلو, رات کو چاہو یا دن کو چاہو, ضروری نہیں کہ سفر کے لیے رات کو ہو یا دن کو, ہر وقت امن تھا, کیونکہ اس دور میں لوگ راتوں کو سفر کر نہیں پاتے تھے. بعض کہتے ہیں کہ ظاہرتن کا معنی ہے یہاں متواصلہ, وصل سے, سواد سے, ملی ہوئی, یعنی ایک بستی جہاں ختم ہوتی تو اس کے بعد دوسری شروع ہو جاتی, کوئی اس قسم کی خطرے کی بات نہیں تھی. یعنی مفسرین کہتے ہیں کہ ان کی 4700 بستیاں تھیں, چھوٹے چھوٹے جیسے اسپاٹس ہیں, ایک ختم ہوا تو دوسرا, دوسرا ختم ہوا تیسرا, ایک سے دوسرا, اور اس طرح بغیر کسی خوف کے وہاں آمنین, کسی کی چوری کا خطرہ نہیں, کچھ نہیں. لیکن ان کو یہ راست نہ آیا, کہنے لگے فقالو, پھر وہ بولے ربنا باعد بین اسفارینا, کہنے لگے اے رب ہمارے سفر دور دراز کر دے. دیکھیے کیسی انسان کی ناشکری کی بات ہے, کہتے تھے ہمیں لانگ ڈرائیو کا شوق ہے, یہ کہ ادھر سے نکلتے ہیں ادھر آ جاتے ہیں, لیکن ان کا وہ کہ آرام دہ زندگی سے کچھ مدت کے بعد تھک گئے, اکتا گئے, کہنے لگے اللہ ہماری اس مسافتوں کو دور کر, ہم دور دور جائیں, لانگ ڈرائیو کریں, پھر ہمیں مشکل ہو, پھر ہم اپنے گھر میں آئیں, ہمیں سکون ہو, یہ جو پڑاؤ ڈالتے ہیں ادھر سے ادھر, اس کے بیچ میں سنسان صحرا آئیں, ویرانے آئیں, پھر دھوپ لگے, گرمی ہو, پیاس لگے, پھر جب گھر جائیں گے تو مزہ آئے گا. باعت بین اسفارینا, اسفار سفر کی جمع, وظلموا انفسهم, پھر انہوں نے پس ظلم کیا اپنے نفسوں پہ, فجعلناهم احادیث, پھر ہم نے ان کو افسانے بنا دیا, بالکل باتیں رہ گئیں, قصہ پارینا بن گئے, نعمتوں پر شکر ادا کرنے کی بجائے نافرمانیوں کو اپنا وتیرا بنا لیا, فارغ البال تھے, خوشحال تھے, رش کرتے, اللہ کا شکر ادا کرتے, لیکن انہوں نے ناشکری کی اور اپنے آپ کو اس کے دور کرنے کی خواہش کا شکار کیا, جس کی وجہ سے ان کو نکال دیا. آپ کہیں گے کہ لوگ ایسا کیوں کرتے ہیں, تو اس کا جواب یہ کہ بنی اسرائیل نے منو سلوہ کا بھی تو انکار کیا تھا. یہ اسی طرح کی مثال ہے کہ بن محنت کے جب ان کو گھر سب کچھ ملتا تھا تو اب اس طرح ان کا بھی یہ حال تھا, تو کہنے لگے نہیں ہمیں مشکل ہو. دیکھیے جو کام ہم کرتے نہیں ہیں نا وہ ہمیں بڑا آسان لگتا ہے, دوسرا کرتا ہم کہتے ہیں یہ تو ہو جائے گا, یہ ہو کیوں نہیں رہا, بڑا آسان ہے, ذرا کر کے دیکھیں تو سمجھ لگ جائے گی. ہر کام کا یہی حال ہوتا ہے, जब चीज़ें सेटअप के साथ चल रही होती हैं सब कहते हैं सब ठीक है, आप ड्राइवर ज़रा बदलें थोड़ी देर में गाड़ी डोलने लगती है। एक आम सा लोगों का रवैया ज़िंदगी में देखा गया कि जब चीज़ें बहुत ठीक चल रही वो कहते हैं हम कर सकते हैं, तो जब करना पड़ता है तो वो कर नहीं पाते। इस कौम का भी यही हाल था कि उन्होंने अपने आप को बिल्कुल इस तरह की चीज़ों में कर लिया कि हम ये सब कर लेंगे, और बातें बन गए। किस तरह बातें बन गए कि अहले अरब में मुहावरा बन गया, कहा करते थे लोग कि ज़हबु ऐदी सबा, के लोग यूं बिखर गए जिस तरह सबा की कौम को मुख्तलिफ रास्तों ने एक दूसरे से हमेशा के लिए जुदा कर दिया। आपको पता है कि एक जलजला आया था चंद साल पहले पाकिस्तान में, उसके बाद सड़कों के निशान तक बदल गए, रोड्स बदल गई, पहाड़ अगर इधर जा रहे थे तो उनका रुख दूसरी तरफ हुआ। अल्लाह तो फिर इस तरह ये चौपट करके मारते हैं ना चीज़ों को कि पलट जाए। बल्कि ये गर्मियों में जो सैलाब आया था उसके बाद भी कुछ इस किस्म की खबरें मिली थी कि बहुत सारे रास्ते बदल गए और लोगों ने दरख्तों से अपने घरों को पहचाना, नीचे रोड्स रास्ते बिल्कुल गुम चुके थे। तो अब देखिए कि जब एक ट्विस्ट करती है कोई चीज़ गोल घूमती है तो उसके बाद वो चीज़ कहाँ जाके रुके अल्लाह को पता है। और इस तरह से फिर फजाल ना हम अहादीस, बस उनकी तो बातें ही रह गईं, यानी ज़ुबान ज़दे आम हो गए, लोग उनकी कहानियाँ बयान करते, हाय ये कैसे थे, बड़े थे, कुछ थे, बस ज़लमु अनफुसहुम और वह मज़्ज़क ना हम कुल्ल मुमज़्ज़क, और हमने इनकी जमीयत को पारा पारा कर दिया, तोड़ के रख दिया इनको। पीछे भी इसका लफ्ज़ है, कैसे जमीयत टूटी कि जब सैलाब आता है तो लोग अपने घर बार छोड़ते हैं ना, यहाँ से फिर मुख्तलिफ कबीले उठे थे। कबीला गस्सान था एक, वो शाम की तरफ चला गया, अनमार यसरब में आ गए जो बाद में मदीना कहलाया। उस वक्त जब ये कौम टूटी थी ना उसके बाद मदीना जो था आबाद हुआ था, ये भी आज नोट कर लीजिए। मक्का मुकरमा तो आबाद हुआ हज़रत हाजरा और हज़रत इस्माइल की वजह से, मदीना की बस्ती कब आबाद हुई थी, जब ये कौम सबा के बच्चे खुचे कुछ लोग अनमार कबीले के यसरब में आ गए। इसी तरह जुजाम कबीला तहामा में चला गया, और कबीला अस जो था ये अम्मान में जाकर आबाद हुआ, ये तफसीर कशाफ की रिवायत है। तो ये है इनका टुकड़े टुकड़े होना कि एक वहदत टूटी, अलग अलग जगहों में चले गए, जिसको जहाँ जगह मिली उसने वहाँ सर छुपाया। इन नफी ज़ालिका लआयात लिकुल सब्बारिन शकूर, यकीनन इसमें बहुत सब्र और शुक्र करने वाले के लिए निशानियाँ। इनकी तबाही की दुख भरी दास्तान दूसरों के लिए सब्र और शुक्र का सबक लेने वाली है, और इबरत वही लेंगे कि जिनके अंदर ये खूबियाँ होंगी। तो आज भी अगर हम आज की दौर में देखिए तो किस तरीके से ये मामला होगा। कहते हैं कि अरब लोग कहा करते थे तफर्रकु अयादिया सबा, लोग इस तरह मुंतशिर हो गए जैसे कौम सबा के लोग मुंतशिर हो गए थे। आज हम मुसलमान भी नहीं हुए वे मुंतशिर, आज हम पाकिस्तानी भी नहीं मुंतशिर हुए, सारे लोग आहिस्ता आहिस्ता अपना मुल्क छोड़ने की तैयारियों में कि जी यहाँ हालात बिगड़े हैं छोड़ दो, ठीक करने वाले थोड़े, इरादे भी कोई नहीं, और निकल के भागने वाले बहुत, और तनकीद करने वाले सारे। जब सारा ब्रेन किसी मुल्क का बाहर चला जाएगा तो वहाँ तो भी टूटी सड़कें ही रह जाएंगी, वहाँ तो कोई इस तरह का बंदा होगा नहीं। इसलिए आज के दौर में मुसलमानों का जिहाद क्या है कि तकलीफ़ के बावजूद, मुश्किलात के बावजूद जमे रहें, मुत्तहिद हों, अपनी जगहों को ठीक रखें, अपने आप को सही जगह पर रखें, ताकि आने वाले दौर में बिल्कुल ही खाली खोखली ज़मीन ही ना रह जाए। अल्लाह ताला हिदायत दे। और सब्बार और शकूर आप देखिए मुबालगे के सीगे, आपने पीछे भी देखा इस सूरत में सब्र और शुक्र का ताल्लुक बहुत ज़्यादा गहरा है। दो वाक्या चल रहे हैं, एक शुक्र गुजारियों का दाऊद और सुलेमान, और दूसरा नशुक्रियों का कौम सबा की कहानी। अल्लाह ताला इनके इस हाल पे कमेंट देते हैं, वलकद सद्दक अलैहिम इब्लीस ज़न्नहु, और बेशक सच कर दिखाया इन नाशुक्रों पर शैतान ने अपना गुमान। फत्तबऊहु इल्ला फरीकम मिनल मुमिनीन, बस वो इसकी ताबेदारी करने लगे सिवाय मोमिनों के गिरोह के जो हक पर डटा रहा। शैतान का गुमान क्या था जो उसने अल्लाह ताला के सामने कसम खाई थी, फबी इज्जती का लाहुयन्नहुम अजमाइन वला तजिद अक्सरहुम शाकिरीन, ये गुमान था कि अल्लाह अक्सर को तो शाकिर नहीं पाएगा, सच कर दिखाया। आप देखिए कि शैतान का गुमान किन पे सच होता है, जो शुक्र और सब्र नहीं करते, खुशियों में शुक्र नहीं करते, तकलीफ़ों पे सब्र नहीं करते। अगर हम अपनी जगहों पे जमे रहते हैं और अगर हमने वहाँ की नेमतों की नाकदरी की तो अब शुक्र कर लें, शुक्र करेंगे तो जम जाएंगे, अल्लाह के हुक्म से मुश्किल चीज़ें जो हैं वो वक्त के साथ साथ टलती जाएंगी। सब्बार اور شکور پہ تھوڑی سی بات پھر کروں گی اس میں، کہ اطاعت پر ثابت قدم رہنے کو اور گناہوں سے پرہیز کرنے کو صبار کے اندر شامل کیا جا سکتا ہے. یعنی مومن کا معاملہ ہر حال میں یا صبر کا ہوتا ہے یا شکر کا. دو دروازے ہیں، عروج اور زوال کے بیچ میں یہی دو رویے قوموں سے مطلوب ہوتے ہیں. اللہ نعمتیں دیں تو شکر کرو، اللہ نعمتیں چھین لے، ذرا مشکلات آ جائیں تو اس پہ صبر کرو، ورنہ یاد رکھو شیطان تمہیں دیکھ کے خوش ہوگا کہ دیکھا میں نے نہ کہا تھا کہ یہ تو دنیا میں جائے گا اور فساد پھیلائے گا.